समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभाती प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, मित्र राष्ट्र चीनले कम्युनिष्ट पार्टी स्थापनाको 100 वर्ष पूरा गरेको अवसरमा विशेष कार्यक्रमको आयोजना गरी विश्वको ध्यान आकर्षित गरेको छ। 6 दशकभन्दा लामो नेपाल चीन सम्बन्धको अवधिमा सामाजिक, आर्थिक, सांस्कृतिक र अन्य कतिपय क्षेत्रमा हामी बीच उच्च स्तरको समझदारी र सहकार्य समेत भइरहेको छ। अन्तर्सम्वादमा आज हामी नेपाल चीन सम्बन्धका विविध आयामको संक्षिप्त विश्लेषण गर्ने प्रयास गर्नेछौं। हामीसँग हुनुहुन्छ चाइना मीडिया ग्रुपको नेपाल ब्यूरो प्रमुख पत्रकार वर्षा चाङ्या। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। वर्षाजी नमस्कार, स्वागत छ रेडियो नेपालमा।
नमस्कार, धन्यवाद, गुड मर्निङ हरिजी। नमस्कार,
गुड मर्निङ। अब यहाँहरूलाई बधाई दिन चाहन्छौँ हामी सबै श्रोताहरूको तर्फबाट कि एउटा छिमेकी राष्ट्रले आफ्नो कम्युनिष्ट पार्टीको 100 वर्ष निकै धूमधामका साथ मनाइरहेको छ, विश्वको ध्यान आकर्षित गर्ने प्रयास पनि भइरहेको छ। अब सरस्वती बताइदिनुहोस्, यो 100 वर्षको अवधिमा चिनिया कम्युनिष्ट पार्टीले एउटा सामान्य अवस्थामा रहेको मुलुकलाई एउटा विश्व शक्तिका रूपमा स्थापित गर्दाखेरि यो 100 वर्षको समयलाई कसरी फड्को मार्दै अगाडि बढ्यो, कसरी यो स्थिति प्राप्त भयो, अलिकति संक्षेपमा यहाँबाट कुराकानी गरौं वर्षाजी।
हस् त, धन्यवाद तपाईँले यो प्रश्न सोध्नु भएको। त्यो 100 वर्ष कुनै एउटा देशको लागि त्यो त्यति छोटो समय होइन। चिनिया कम्युनिष्ट पार्टीले 100 वर्ष अगाडि स्थापना भएपछि त्यो जनताको हित, जनताको सुखमय जीवनको लागि त्यो प्रयास गर्नुपर्ने यसको उद्देश्य, यसको त्यो आफूलाई दिएको लक्ष्य पुर्याउनका लागि प्रयास गर्दै आएको 100 वर्षपछि बल्ल यो लक्ष्य मोटामोटी रूपमा त्यसलाई साकार तुल्याएको हो। यो 100 वर्षमा चिनिया कम्युनिष्ट पार्टीमा धेरै त्यसको चुनौती पनि देखा परेको थियो र चिनिया कम्युनिष्ट पार्टीले धेरै चुनौतीको सामना पनि गर्दै आएको हो। तर चिनिया कम्युनिष्ट पार्टीले सधैँ जनताको हित सबभन्दा माथिल्लो त्यो स्थानमा राख्नुपर्ने यो उद्देश्य जहिले पनि परिवर्तन गरेको छैन, अनि जनतालाई सुखमय जीवन, देशलाई समृद्धि गर्ने लक्ष्य पनि त्यसलाई तुल्याउनका लागि जति जटिलमा भए पनि त्यसलाई साकार तुल्याउनका लागि त्याग गरेको छैन। त्यसैले आफ्नो सबभन्दा पहिले आफूले एउटा एकदम स्पष्ट त्यसको लक्ष्य, उद्देश्य प्रस्तुत गर्नुका साथै त्यसलाई साकार तुल्याउनका लागि सधैँ यसको प्रयास गर्दै गर्दै आएको यो चिनिया कम्युनिष्ट पार्टीले सफलता प्राप्त गरेको एउटा कारण हो। र दोस्रो कारण भनेको, चिनिया कम्युनिष्ट पार्टीले विश्वको कुनै मुलुकबाट त्यसको राम्रो अनुभव सिकेर तर त्यसलाई आफ्नो देशको विशेषतासँग जोडेको हो। त्यो कुनै मुलुकबाट प्रत्यक्ष रूपमा त्यसको अनुभव लिएर आफूमा प्रयोग गरेको होइन, तर त्यसलाई सिक्नुका साथै आफ्नो देशको विशेषतासँग जोडेर यो दुवै क्षेत्रमा दुवैतिर प्रयास गरेकाले चिनिया कम्युनिष्ट पार्टीले चीनलाई र चिनिया जनतालाई आजको यो एउटा राम्रो स्थितिमा पारेको दोस्रो कारण हो मेरो विचारमा।
अब विगतका दिनहरूमा चीन आफ्नै आन्तरिक व्यवस्थापनमा, आफ्नै विकासमा चाहिँ तल्लीन भयो, आज एउटा विश्वमा नै उदयमान शक्तिको रूपमा चीन चाहिँ स्थापित भएको छ। पहिले यसरी चिनियाहरू खुलेर कुरा गर्दैनथे, बाहिरी विश्वसँग त्यति चासो राख्दैनथे भनिन्थ्यो, तर पछिल्लो समयमा अब विस्तारै चीनले बाहिरी विश्वसँगको सम्बन्धलाई पनि अलिकति पुनरावलोकन गरेर हेर्न खोजेको भन्न सकिन्छ।
हो, तपाईँले भन्नुभयो जस्तै चीनको सुधार तथा खुलाता नीति 1978 सुरु औपचारिक रूपमा सुरु भएको हो र विश्व संसारमा देखिएको छ। त्यसपछि गत 40 वर्षभन्दा अलि बढी समयमा चीनको एकदम द्रुत गतिले विकास भएको छ। त्यसैले अहिलेसम्म पनि चीनले विश्वमा एउटा दुईटा देशको ठुलो मुलुक वा त्यसको शक्तिशाली मुलुकको विश्व होइन, यो सम्पूर्ण समुदाय, मानव जाति समुदायको त्यसको संसार हो. त्यसैले त्यो चिङको अनुभवबाट चिङको यसको इतिहासबाट के कुरा देख्नु भएको छ, आफूलाई बन्द गर्ने आफू आफ्नो मुलुक अग्रस्थामा स्वर्थमा राख्ने मात्र त्यो आफ्नो विकास पनि हुँदैन, विश्वको विकास सँगसँगै विकास पनि हुँदैन. खुला नीति अनि खुलापन नीति लागू गरेर संसारभर त्यसको सहकार्य गर्नुका साथै सबै मुलुकहरू सबै देशका जनताहरू सुखमय जीवन प्राप्त गर्न सक्ने चिङको इतिहासबाट प्रतिबिम्बित देखिन्छ.
अब विश्वमा कतिपय देशहरूमा कम्युनिस्टहरूको शासन प्रणाली पनि रहेको छ, केही सफल भएका छन् केही असफल भएका छन्, तर चीनको यो 100 वर्षको समय पार गरिरहँदाखेरि एउटा जिज्ञासा हामी नेपालीहरूमा पनि एउटा जिज्ञासा के आउँछ भने वास्तवमै कम्युनिजम के हो भन्ने एउटा अन्यल पनि छ. सही रूपबाट चाहिँ नाम मात्रै कम्युनिस्ट राखेर चाहिँ अन्य गतिविधि गर्नेहरू पनि विश्वमा देखिएका छन्, तर चिनिया मोडलले जुन किसिमको कम्युनिजमको परिभाषा गरेको छ के हो त कम्युनिस्ट चिनियाको बुझाइमा?
कुनै देशले आफ्नो देशको कुन राजनैतिक प्रणालीको प्रयोग गर्ने त्यो आफ्नै देशले छान्नुपर्छ. चीनले अरू देशको छनौट सम्मान गरेको छ, तर चीनले किन आफ्नो कम्युनिस्ट यसको चिनिया कम्युनिस्ट पार्टीले यसको प्रणाली छनौट गरेको कुरा अब देख्ने सफल भएको हो. चिनिया कम्युनिस्ट पार्टीले प्रयोग गरेको यो के कम्युनिस्ट विशेषता आफ्नो विशेषता रहेको छ. त्यो त्यसलाई मार्क्सवादबाट सिकेर तर माओजतुङको विचारधारा र त्यसपछिका विभिन्न नेताहरूको त्यसको सिद्धान्त जोडेर आफ्नो विशेषता बमोजिमको एउटा विशेष कम्युनिस्ट पार्टी हो. र त्यसको एउटा के मुख्य मोड छ तपाईँले भन्नुभयो जस्तै चिनिया कम्युनिस्ट पार्टीले आफ्नो आफूलाई जनता र देशको पूर्ण रूपमा समर्थन गरेको छ. जहिले पनि आफ्नो हित त्यो पार्टीको हित को तुलनामा देशको हित र जनताको हित सबभन्दा माथिल्लो भागमा रहेको छ. जहिले पनि जनताको लागि देशको सेवा गर्नुपर्ने यो लक्ष्यलाई यो नारालाई व्यवस्था रूपमा त्यसलाई वास्तविक जीवनमा ल्याएको हो. त्यसैले यो चिनिया जनताहरूले 100 वर्षमा त्यो चिनिया कम्युनिस्ट पार्टीको एकदम त्यसको समर्थन गर्दै आएको छ. किनभने त्यो जनतालाई थाहा छ यो पार्टी त्यो आफ्नो हितको लागि होइन, हामी जनताहरूको हितको लागि प्रयास गरेको हो, हामी किन त्यसको समर्थन गर्दैन. अनि त्यसपछि जनताको त्यसको समर्थन पाएपछि आफ्नो पार्टीलाई झन् बलियो पारेको हो अनि यसको आफूलाई झन् सशक्त पारेको हो, सशक्तशाली पारेको हो. त्यसैले त्यो शक्तिशाली पावर भएपछि त्यो पार्टी पनि एकदम बलियो हुँदै आएको छ, आफ्नो देशलाई पनि बलियो पार्दै आएको हो.
अहिले वर्तमान चीनको नेतृत्व गरिरहनु भएका राष्ट्रपति सी जिनपिङको विचार भन्ने एउटा विषय छ जसको चीनभरि नै अध्ययन भइरहेको छ र यसले चीनलाई फेरि आगामी दिनहरूमा एउटा नयाँ विकासको उचाइमा लैजान्छ भनेर सी जिनपिङ विचारधारालाई निकै प्राथमिकताका साथ चीनले चिनिया जनताले अंगालेका छन्। के हो यो सी जिनपिङ विचारधारा भनेको अलिकति बताइदिनुहोस् न यसमा पनि।
सी जिनपिङको यो विचारधारा सबभन्दा पहिले भनेको चिनिया कम्युनिस्ट पार्टी त्यसको महत्व कोरा भनेको चिनिया विशेषता युक्त समाजवादी जीवनको स्थापना गर्नु हो. यो कुनै अरू देशबाट सिकेको त्यो मात्र सिद्धान्त होइन, त्यो सी जिनपिङ हाम्रो चिनिया कम्युनिस्ट पार्टीका महासचिव सिङ्गा राष्ट्राध्यक्ष सी जिनपिङले मार्क्सवाद र माओजतुङ विचारधाराबाट र चीनको विकासको क्रममा प्राप्त गरिएको त्यसको परिवर्तनसँगै जोडेर त्यसलाई त्यो विभिन्न क्षेत्रबाट सिकेको कुराहरू एकीकृत भएपछि उहाँले एउटा चिनिया विशेषता युक्त समाजवाद यसको समाजवादी भन्ने यसको विचारधारा प्रयोग अहिलेसम्म प्रयोग गरेको हो. त्यसको विशेषता भनेको चिनिया विशेषता. यो विशेषता युक्त समाजवादी हो मेरो विचारमा. यो एकदम महान सिद्धान्त हो, त्यसलाई व्याख्या गर्नका लागि पनि धेरै टाइम लाग्छ र म पनि धेरै सिक्नुपर्छ यसको महत्त्वपूर्ण बारे.
यहाँले एउटा शब्द के जस्तो कम्युनिस्ट भन्ने शब्द अङ्ग्रेजी शब्दबाट आएको छ, तर तपाईँले भन्नुभयो कि सी जिनपिङ विचारधाराले होइन मार्क्सवाद र यता माओको विचारधारालाई सम्मिश्रण गरेर समाजवादतर्फ जाँदैछ भन्ने कुरा गर्नुभयो. भनेपछि यदि कुनै पनि देश समाजवादी विचारधारामा आबद्ध हुँदै गएको छ भने सायद चिनिया मनस्थितिसँग चिनिया प्रणालीको अलिकति नजिक नजिक गएको अथवा त्यो किसिमको विचारधारा त्यो किसिमको राजनैतिक प्रणालीले चाहिँ समाजमा न्याय र समानुपातिक वितरण गर्छ भन्ने अवधारणा हो. यो समाजवादतर्फको उन्मुख भन्ने जुन विषयमा हामी नेपालमा कुरा गर्छौं लगभग त्यही विचारधाराबाट अघि बढ़िरहेको
हो. अनि त्यो चिनिया विशेषतायुक्त समाजवाद भनेको न्याय निष्पक्ष र त्यसको समृद्धि त्यसको विश्वको गर्नुको उद्देश्य हो. अब त्यो चीनले आफ्नो विकास गर्नुका मात्र होइन, छिमेकीहरू मुलुकहरूसँगै सहकार्यको साथ सबै देशका जनताहरू समृद्धि हुने त्यो चिनिया कम्युनिस्ट पार्टीको उद्देश्य पनि हो. अब कुनै देशले कुन राजनैतिक व्यवस्थाको प्रयोग गर्ने हो भए पनि त्यो मानव जातिको समुदायमा सबैले हात मिलाएर सबैले त्यसको एकले अर्कालाई लडाई नगरी त्यो कुनै त्यो भिन्नता त हुन सक्छ तर भिन्नताको सामना गर्नुका साथै त्यो एकले अर्काको सहयोग गरेर त्यो सबै देशका जनताहरूको समृद्धि जीवन प्राप्त गर्ने त्यो पनि चीन र चिनिया कम्युनिस्ट पार्टीको यसको विश्वास छ. र चिनिया कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङले हिजोको यो आफ्नो पार्टी र विश्वका विभिन्न राजनैतिक दलहरू बीचको महत्वपूर्ण त्यसको शिखर सम्मेलनमा पनि उहाँले यसरी आह्वान गर्नुभएको हो. विश्व एउटा त्यो मानव जातिको समुदाय हो, सबैले भिन्नतालाई पन्छाएर अब त्यो सहकार्य बमोजिम सहकार्यबाट सम्पूर्ण जीवनको भविष्य उज्जवल भविष्यको विकास गर्नका लागि आह्वान गर्नुभएको हो.
जस्तो बीआरआई जस्तो महत्वाकांक्षी कार्यक्रमहरू चीनले विश्व समुदायको माझ राखेको छ, यसको सामाजिक र आर्थिक महत्व के हुन्छ?
बीआरआई भनेको यसमा सहभागी हुने सदस्यहरू यसको संयुक्त रूपमा विचार गर्नु, संयुक्त रूपमा निर्माण गर्नु र त्यसबाट प्राप्त गरेको त्यो सफलता सह उपभोग गर्नु हो. अनि यो बीआरआईकोमा आएका मुलुकहरू र चीनबीच हामीले यो सहकार्यको सम्बन्ध हो. जस्तो अहिले नेपालमा केही प्याउथ एन्जोट परियोजनाहरू पनि चलिरहेको छ, नेपाली जनताहरू पनि चीनबाट आएका कम्पनीको लगानी वा त्यसको निर्माणबाट केही नयाँ प्रवृत्ति देखा परेको छ. जस्तो नयाँ बाटो निर्माण भएको छ, कुनै स्कुल नयाँ स्कुल कुनै त्यसको विद्युत केन्द्रको स्थापना पनि त्यो चीन सरकार र चिनिया जनताहरूको चिनिया कुनै कम्पनीको सहयोगमा निर्माणहीन भइरहेको छ. यसबाट त्यो नेपाली जनता र चिनिया कम्पनीहरूको सहयोगमा यो परियोजनाहरू चलिरहेको हो. यो बेल्ट एन्ड रोडको संयुक्त विचार गर्ने, संयुक्त निर्माण गर्ने र संयुक्त सह उपभोग गर्ने त्यसको उद्देश्य हो. यसबाट पनि तपाईँहरू धेरै नेपालमा चलिरहेको परियोजनाहरूबाट यो कुरा थाहा पाउन सक्छौ.
त आदरणीय श्रोताहरू, रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको बिहानीमा हामी कुराकानी गरिरहेका छौं चाइना मीडिया ग्रुपको नेपाल ब्यूरो प्रमुख पत्रकार वर्षा चाङ्गेसँग, र विशेष गरी चिनिया कम्युनिष्ट पार्टीले 100 वर्ष पूरा गरेको अवसरमा विभिन्न माध्यमबाट विश्वका मित्र राष्ट्रहरूसँग सम्बन्धको विस्तार गर्ने निरन्तर एउटा श्रृंखला चलिरहेको छ. र हिजै मात्रै पनि राष्ट्रपति सी जिनपिङले विश्वका कतिपय देशहरूसँग एउटा अन्तर्राष्ट्रिय किसिमको भर्चुअल सम्मेलन आयोजना गर्नुभयो, यसले धेरै अर्थ राख्छ र हामी तीनै सन्दर्भको बीचमा रहेर कुराकानी गरिरहेछौं। वर्षाजी, अब नेपाल चीनको सम्बन्ध सधैं एउटा चाहिँ आत्मीय सम्बन्ध रहेको छ, भ्रिकुटी र सञ्चन गम्पोको पालामा होस्, कलाकार अर्निकोले नेपाली कलाकारितालाई चीनमा प्रचार प्रसार गरेको कुरा होस्, अथवा बुद्ध धर्मकै बुद्ध दर्शनकै प्रचार प्रसारको सम्बन्धमा होस्, जहिले पनि हाम्रो असल सम्बन्ध रहिआएको छ भनेर भन्छौं। आधुनिक युगमा नेपाल र चीन बीचको सम्बन्धमा अहिले रहेको स्थिति र भविष्यमा यसलाई सुदृढ गर्दै लैजानको लागि दुईटा मुलुकले के गर्न सक्छन्?
अबको युद्ध भनेको सबैले संयुक्त रूपमा काम गर्नुभएको यो यसको युद्ध हो। कुनै देशले अलगै भएर एकै त्यो आफू फर्स्ट हुँदैन नि, त्यसैले नेपाल र चीन पनि यति नजिक यति जोडिएको त्यो दाजु भाइ जस्तै त्यो मुलुकहरू त्यो त्यसको मित्रताको अझ अगाडि बढ्नका लागि दुवै पक्षले प्रयोग त्यो योगदान पुर्याउनु पर्छ। एकातिर अहिले चीन नेपालको तुलनामा अलिक विकसित भएको हो, तर पनि चीन अझ एउटा विकासोन्मुख मुलुक हो, त्यसैले यो दुईटा विकासोन्मुख मुलुकहरूले आफ्नो हितका लागि सबभन्दा राम्रो नीति त्यो के विश्वमा त्यसलाई प्रयोग गर्नुपर्छ, एकले अर्कालाई साथ दिनुका साथै समर्थन पनि गर्नुपर्छ। वास्तवमा नेपाल त्यति विकसित नभए पनि चीनले धेरै सहयोग दिँदै आएको छ र विशेष गरी गत वर्षदेखि त्यो सुरु भएको यो COVID-19 महामारीमा सबभन्दा पहिले चीनले यसको सामना गर्नका लागि प्रयास सुरु गरेको हो। नेपालले तुरन्तै चीनलाई त्यसको मास्कहरू लगायत सामग्रीहरू उपलब्ध प्रदान गरेको हो, त्यसका लागि चीनले नेपाल र नेपाल सरकार र नेपाली जनताहरूका लागि धन्यवाद ज्ञापन गरेको हो। त्यो एउटा राम्रो त्यसको उदाहरण पनि हो। हामी दुवै देशले त्यसको चुनौतीमा र कुनै अप्ठ्यारो कठिनाईमा एकले अर्कालाई सधैँ सहयोग गर्नु हो र यसका साथै भविष्यमा जहिले भविष्यमा जसरी पनि दुवै देशले हातमा हात मिलाएर त्यो कठिनाईको सामना गर्नुपर्छ, अब विश्व सामु COVID-19 यसको चुनौती छ, यसका साथै विश्वको यसको आर्थिक संयुक्त रूपमा आर्थिक विकास गर्ने पनि एउटा कठिनाईको कुरा हो। त्यसैले चीनले नेपाली जनताको सहयोगमा नेपाली साथी र नेपाली सरकारको त्यसको अनुरोधमा चाहिएको बेलामा हामी जहिले पनि समर्थन र त्यसको साथ दिन्छौँ र चीन मेरो विश्वास पनि छ चीनको त्यो चाहिएको बेलामा नेपाल र नेपाली साथीहरू पनि जहिले पनि हाम्रो पक्षमा अटी रहने मेरो विश्वास पनि छ र यसका साथै मेरो विचारमा हामी दुवै पक्षको युवाहरू बिच र विशेष गरी त्यो बाल बालिकाहरू बीचको मित्रतालाई बढाउनका लागि जस्तो हामी संचार माध्यमहरूले अलि बढी एकले अर्काबारे अलि बढी जानकारी दिनुपर्छ। नयाँ युगमा जस्तो तपाईँ जस्तै धेरै नेपालीहरू अरणको काम्बु यसको इतिहासबारे एकदम स्पष्ट भन्न सक्नुहुन्छ, तर नयाँ युगमा के छ त्यो यसबारे हामीले माध्यम संचार माध्यमको जिम्मा हो। नयाँ युगहरूलाई बाल बालिकाहरूलाई एकले अर्कालाई जानकारी दिनुपर्छ, अलिक बढी जानकारी दिनुपर्छ र यसका साथै भाषाको अलिक सिक्नु पर्ला। म जस्तै नेपाली बोल्न सक्ने चिनिया साथीहरू अहिले बढ्दै आएको छ र चिनिया बोल्न सक्ने नेपाली साथी झन् बढी छन् अहिले, त्यसैले यो एकले अर्काको भाषा बुझ्ने यसको साथीहरूले एकले अर्कालाई र त्यो आफ्नो मुलुकको बारे पनि बढी जानकारी दिनुपर्छ र तपाईँहरू सबै इन्डिया भाषाको एकदम त्यो न्युज पेपर पनि पढ्न सक्नुहुन्छ अनि टिभी कार्यक्रम पनि बुझ्नुहुन्छ। नेपालिया भाषा पनि नेपाली साथीहरूलाई एकदम सरल बोल्न सक्ने यो मेरो जिम्मा पनि हो अनि तपाईँलाई दिएको मेरो सिफारिस पनि हो, यसको लागि हामी पनि प्रयास गर्नुपर्छ।
हस्, धेरै धन्यवाद छ वर्षाजी, यति थोरै समयमा पनि हामीले नेपाल चीन सम्बन्ध र चीनले अहिले गरिरहेको उपलब्धिको बारेमा चर्चा गर्न पायौं। हाम्रो नेपाल चीन बीचको संचार क्षेत्रबाट पनि सम्बन्धहरू विकास हुन्छ भन्नुभयो, बहुत महत्वपूर्ण कुरा अन्त्यमा राखिदिनुभयो। तपाईँको समय र विचारको लागि रेडियो नेपालको तर्फबाट धेरै धन्यवाद छ तपाईँलाई।
धन्यवाद,
नमस्कार। आदरणीय श्रोताहरू, हामी कुराकानी गर्दै थियौं चाइना मीडिया ग्रुप को काठमाडौँ ब्यूरो प्रमुख वर्षा चाङ्गे उहाँ राम्रै नेपाली बोल्नुहुन्छ र अहिलेको यो चिनिया कम्युनिस्ट पार्टी स्थापनाको 100 वर्षको यो सुखद अवसरमा नेपाल चीन सम्बन्धलाई प्रतिबिम्बित गर्ने हिसाबले पनि यो संवाद हामीले अगाडि बढ़ाएका छौं। प्राविधिक साथी सुरेन्द्र पौडेललाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।